الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. پیارے آقا مدینے والے مصطفیٰ شب اسرا کے دولہا صلی اللہ تعالی علیہ وآلہ وسلم کا مبارک فرمان ہے کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو کہ تمہارا یہ درود پاک پڑھنا کل بروز قیامت تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. پیارے اسلام بھائیو، سیدنا عیسیٰ روح اللہ علی نبینا والے صلات و السلام کا ایک مرتبہ ایک شخص پر گزر ہوا. یہ شخص بہت بوڑھا تھا اور بیلچے سے زمین کھود رہا تھا. سیدنا عیسیٰ علیہ نبینا والے صلات و السلام نے دعا کی، یا اللہ اس کی امیدوں کو ختم کر دے. اس شخص نے بیلچہ رکھا اور لیٹ گیا. پھر آپ نے دعا کی، یا اللہ اس کی امیدوں کو دوبارہ لوٹا دے. پھر وہ کھڑا ہوا، بیلچے سے زمین کھودنے لگا. تو آپ نے اس شخص سے ماجرا دریافت کیا کہ آخر ماجرا کیا ہے، استفسار کیا کہ آخر کیا وجہ ہے اس طرح پہلے لیٹ گئے پھر شروع ہو گئے. تو وہ کہنے لگا کہ جب میں کام کر رہا تھا میرے دل میں خیال آیا کہ یار اب اور کتنا زندہ رہنا ہے، کیا کرے گا یہ کام کر کے، تو میں لیٹ گیا، میری امیدیں ختم ہو گئی کہ اب کتنا زندہ رہے گا، کیوں کرنا ہے یہ سارا کام، میں لیٹ گیا. اور اب جو ہے دوبارہ مجھے خیال آیا پھر سے کہ یار جب تک زندہ ہے تب تک کچھ نہ کچھ کر لے، تو اس لیے جو ہے دوبارہ بیلچہ لے کر میں نے کھدائی شروع کر دی. تو پیارے اسلام بھائی، احیاء العلوم میں امام غزالی رحمت اللہ تعالی نے یہ واقعہ درج فرمایا ہے، اور اس کا مقصد یہ امام غزالی بتانا چاہتے ہیں کہ امید پر دنیا قائم ہے، امید پر دنیا قائم ہے. تو یہ تو بہت اہم بات ہے اور بڑی ضروری بات ہے کہ امید تو ہونی چاہیے. امید ایسی چیز ہے کہ جیسے موٹیویشن اگر جسم ہو یا موٹیویشن اگر کوئی مشین ہو تو اس مشین کا پیٹرول جو ہے نا وہ امید ہے. امیدیں موٹیویٹ کرتی ہے انسان کو کہ یار میں کچھ کروں، میں آگے بڑھوں، میں کچھ نہ کچھ کروں. امیدیں بوڑھے کو جوان کر دیتی ہے. آدمی کام کر رہا ہوتا ہے یہ سوچ کے کہ یار جتنی محنت کرنی ہے کر لو. وہ بوڑھا جو گھر پہ کھڑا ہو کر شاید پانی بھی نہ پی سکے، اپنے بچے کو بلاتا ہے کہ پانی پلاؤ، وہ بوڑھا جوانوں سے زیادہ تندہی کے ساتھ کام کر رہا ہوتا ہے اس امید پر کہ مجھے بعد میں کچھ نہ کچھ روزی ملے گی، روزی روٹی ملے گی، کچھ میری آمدنی ہوگی اور یہ اس سے میں اپنے بال بچوں کا پیٹ بھروں گا. تو یہ امید جو ہے بندے کو جوان کر دیتے، بوڑھے کو جوان کر دیتے. تو امیدیں ہونی چاہیے. آج ہمارا موضوع جو ہے وہ انہی امیدوں کے بارے میں کہ امیدیں ضرور رکھیے، توقعات ضرور رکھیے، لیکن سوچ سمجھ کر رکھیے کہ آپ کی توقعات کبھی امیدیں جو ہے بڑی مہنگی پڑ جاتی. آپ کسی سے توقع رکھتے ہیں، جب مخلوق سے توقع رکھتے ہیں اور وہ ان توقعوں پہ پورا نہ اترے تو دل ٹوٹ جاتا ہے، انسان مایوسی کا شکار ہو جاتا ہے. اور اسی طرح کبھی ہم غلط امیدیں باندھتے ہیں، اپنے بچے کی تربیت کبھی ہم نے اسلامی کی نہیں اور ہم چاہتے ہیں وہ ہمارا ادب کرے، وہ نمازیں پڑھے، خود نمازیں پڑھتے نہیں ہیں اور ہم چاہتے ہیں ہمارا بچہ نمازیں پڑھے، خود اپنے والدین کا ادب کرتے نہیں ہیں، ہم چاہتے ہیں وہ بچہ ہمیں دیکھ رہا ہے والدین کے ساتھ بدتمیزی کرتے ہوئے اور ہم امید رکھتے ہیں کہ بچہ بڑا ہو کر ہمارا ادب کرے گا. تو یہ امیدیں کوتا ہے، غلط ہے یہ امیدیں، اس کا کوئی فائدہ نہیں ہے ان غلط توقعات کا. اس غلط توقعات اور غلط امیدوں پر آدمی کو آخر کار پچھتاوا ہوتا ہے، آخر کار اسے پچھتانا پڑتا ہے. تو امیدیں باندھیے، سوچ سمجھ کر باندھیے. آج ہمارا یہی موضوع ہے کہ اپنی امیدوں کا جائزہ لیں. تو آئیے، ماشاءاللہ مفتی شفیق صاحب اور مولانا عمران مدنی ہمارے ساتھ موجود ہیں، انشاءاللہ ان سے بھی استفادہ کریں گے. اور ہم جیسا کہ ہر سلسلے میں ہوتا ہے کہ ہم نیاز بھی کرتے ہیں، تو آج بھی ایک ایسی عظیم شخصیت کی نیاز ہے جن کے بارے میں تھوڑا سا ہنٹس دوں گا، آپ انشاءاللہ پہچان جائیں گے. प्रोग्राम चलता रहेगा, आप सोचते रहें कि मैं किस शख्सियत की बात कर रहा हूं। वो शख्सियत जो मुजद्दिद के नाम से मुलक्कब है, मुजद्दिद के नाम से, और जिनके हाथों पर लाखों कुफार मुसलमान हुए, वो जो सिलसिलाए नक्शबंदिया के अजीम पेशवाए, वो कौन है? इंतजार कीजिए इंशाल्लाह अज़्ज़ वजल सिलसिले के आखिर में मैं अर्ज करूंगा इंशाल्लाह। इससे पहले कि हम आगे बढ़ें, आइए अल्ताफ भाई की तरफ चलते हैं और देखते हैं कि उन्होंने क्या पकाया हुआ है नियाज में। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। कैसे हैं अल्ताफ भाई? खैरियत से हैं माशाल्लाह। कौन सा सालन मना रहे हैं आज?
माशाल्लाह ये मसूर पुलाव है, आप देखें ये व्हाइट कलर का बनता है, मसूर की दाल डलती है, कड़ी पत्ता, हरी मिर्चे,
जज़ाकल्लाहु खैर।
अस्सलातु वस्सलाम अलैका या हबीबल्लाह।
ये हकीकत है कि उम्मीद पे दुनिया कायम है। हमारी मोटिवेशन जिससे होती है उसका जो पेट्रोल है ना, वो समझ लीजिए उम्मीद है। मोटिवेशन का जिसे आप पेट्रोल कह ले, पेट्रोल होगा तो गाड़ी चलेगी ना, कोई उम्मीद होगी तो इंसान काम करेगा। उम्मीदें इंसान को मजबूर करती है कोशिशें करने पर, काम करने पर, किसी भी काम के लिए उम्मीद होना तो बहुत जरूरी है। लेकिन हम इस पर डिस्कस करेंगे कि उम्मीदें किससे रखनी चाहिए, कैसी रखनी चाहिए। तवक्कुआत आमतौर पे इंसान कभी कभार गलत वाबस्ता कर लेता है, गलत लोगों से तवक्कुआत। अच्छा, इसमें उन लोगों का भी कसूर होता है कि जो आश्रय देते हैं और तवक्कुआत बंधवाते हैं, उम्मीदें बंधवाते हैं। सामने वाले को कहता है अरे मैं हाजिर हूं ना, आप जनाब हुक्म फरमाइएगा, जितने पैसे चाहिए मैं दूंगा, अरे मैं हाजिर हूँ, कोई मसला हो थाने जाना, अरे मैं हूं ना, आप फिक्र ना करें, आप आगे बढ़े, मैं पीछे हूँ। तो आम तौर पे ऐसा होता है कि हमें तो भेज दिया जनाब समंदर में सैर करे और खुद किनारे पे खड़े हुए, कहाँ गए पता ही नहीं चल रहा। तो बहरहाल ऐसी तवक्कुआत से बचना चाहिए। इस पर हम जिसे मुफ्ती साहब आप क्या फरमाते हैं, किस तरह की तवक्कुआत होनी चाहिए, किस तरह की तवक्कुआत रखनी चाहिए और किस तरह की तवक्कुआत से गुरेज करना चाहिए मुझे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। उम्मीदें ये अच्छी भी हो सकती हैं और बुरी भी हो सकती हैं। उम्मीद इंसान को एक तरह का खुददार भी बना देती है और बाज़ का तो उम्मीदें लालच के अंदर भी मुब्तला कर देती है। उम्मीदें दीनी भी हो सकती हैं, दुनियावी भी हो सकती हैं। पहले आदमी दुनिया के अंदर किसी का सलाम दुआ, ताल्लुकात उलमा से, मस्जिद के इमामों से, दीनी लोगों से, मुबल्लिगीन से, तो वहाँ भी एक तरह की उम्मीद है यार मुझे कोई दीनी तौर पे मामला दरपेश हुआ तो ये मेरी मदद कर देंगे, फलां से मुझे मसला पता चल जाएगा। मुबल्लिगीन से रबते में होते हैं और होना भी चाहिए अल्हम्दुलिल्लाह, और ये उनकी उम्मीदों पे पूरा भी उतर दें। कभी ऐसी ज़रूरत पड़ जाती है, बिलफर्ज जनाजा है, मौत मैयत का मामला है, कुछ ऐसे तो दीनी लोग ही उस वक्त काम आते हैं। अच्छा, इसी तरह दुनियावी शोबाजात की तरफ देखें तो इंसान उनके साथ भी रवाबित अपने रखता है। किसी का ज़्यादा अगर अदालतों में जाना है तो उसके वकला बड़े दोस्त होंगे, वो वकीलों से उसकी बड़ी दोस्ती, सब मामलात कि जिसके अगर कोर्ट कचहरी के जितने मामलात हैं तो वो अपनी इस लाइन को देखेगा। अच्छा, किसी का ज़्यादा ताल्लुकात अगर उसके हॉस्पिटल के हवाले से कोई ऐसे मरीज या कैसे मामलात हैं, या वो लोगों की मदद करता है इस तौर पर, तो वो अपने तौर पर कई हॉस्पिटल के जो डॉक्टर्स होते हैं उनसे अच्छा रबता उसका रहता है। तो उम्मीदें अच्छी भी हो सकती हैं और उम्मीदें बुरी भी हो सकती है। एक उम्मीद वो थी कि जो आदमी मखलूक से अटैच करता है और एक उम्मीद वो जो आदमी खालिक से लगाता है। तो अल्लाह रब्बुल आलमीन से उम्मीद लगाना और अच्छी उम्मीद रखना, अच्छा गुमान रखना, ये हमारी शरीयत ने खुद वाजिब करार दिया है। अल्लाह से आदमी कभी भी बदगुमान ना हो अल्लाह के बारे में, अल्लाह की ज़ात के बारे में हमेशा अच्छा गुमान रखे। और रब तबारक व ताला की बारगाह में इंसान मुसलमान जैसा अच्छा गुमान और अच्छी उम्मीद लगाता है अल्लाह उसके साथ वैसे ही मामला फरमाता है। आना इंदा जन्नी अब्दी, मेरा बंदा मेरे बारे में जो गुमान करता है अल्लाह फरमाता है मैं उसके साथ वैसे ही मामला फरमा देता हूँ। तो अल्लाह उसके साथ ऐसे ही अच्छाई वाला मामला, यानी उसने रब के साथ कैसा अपना एक लगाव रखा है, तवक्कुल उसका कैसा है, अल्लाह की ज़ात पर एतमाद भरोसा कैसा है। दुनिया की 100 तरह की मुश्किलात हों लेकिन उसकी तवज्जो खालिक की तरफ है कि रब ताला ही मुझे इन मुश्किलात से भी निकालने वाला है, अल्लाह ताला मेरे लिए रास्ते पैदा फरमाएगा। तो कुरान पाक के अंदर हम अगर ऐसे जाएं तो ऐसी कई आयात मुबारक, या अय्युहल्लज़ीना आमनु इन तत्तकुल्लाह यजअल लकुम फुरकाना वयुकफ्फिर अनकुम सय्यातिकुम वयग़फिर लकुम, ये फरमाया गया ईमान वालों अगर तुम अल्लाह से डरो अल्लाह तुम्हें हक बातिल के दरमियान फर्क करने का नूर अता फरमाएगा,
अल्लाह अल्लाह
तुम्हारी गलतियां माफ करेगा, तुम्हारी बख्शिश फरमाएगा अल्लाह अगर तुम अल्लाह से उम्मीद रखो और अल्लाह से डरते रहो, तो फिर अल्लाह तुम्हारे साथ ये मामला फरमाएगा। अब जाहिर
जी माजरत मुफ्ती साहब, एक रिसर्च हम सुनते हैं कि मुसलमानों में खुदकुशियां बहुत कम होती है, यानी दूसरे मजाहिब के मुकाबले में मुसलमानों में खुदकुशियों का रिझान बहुत कम है, और उसकी एक बड़ी वजह उलमा बयान फरमाते हैं कि अल्लाह पर तवक्कल, कि जिसको अल्लाह से उम्मीद होती है वो कभी इस कदर मायूस नहीं होगा कि जाके अपने आप को लटका ले।
बिल्कुल ऐसा होता है,
कैसी शदीद मायूसी होगी। देखें एक मुसलमान जब उसे मायूसी की पकड़ भी ले तो वो सोचता है कि मेरा रब तो मेरे साथ है ना हर आदमी, तो ये चीज उसे खुदकुशी से बचा।
बिल्कुल आप बजा फरमा रहे हैं, क्योंकि तो जब आदमी की ये कैफियत होती है, देखिए मुसलमान को अगर कोई मुसीबत भी आती है ना, ये दीनी तौर पर जो उसे इल्म शऊर और हमारा दीन जो उस मुसीबत पर भी अजर अता फरमा रहा है, ये उसे सुकून दे देता है दीनी तौर। अब वो बीमार है, अगर वाकई उसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ये फरामीन पढ़े हों, अल्लाह पाक ने जो इनामात बीमारों के लिए, तो उसको एक कल्बी सुकून मिलता है कि मैं मुशक्कत में हूँ लेकिन इस मुशक्कत पर भी मेरा रब मुझे अजर अता फरमा। अच्छा इसी तरह दुनियावी तंगियां परेशानियां तंग दस्तियां और कई तरह की मुश्किलात हो लेकिन उसे पता है कि अल्लाह ताला ही मेरे लिए आसानियां पैदा फरमाएगा, और कुरान में अल्लाह का वादा है वमन यत्तकिल्लाह यजअल लहू मखरजा वयरज़ुकुहु मिन हैसु ला यहतसिब, कि जो अल्लाह से डरे अल्लाह उसके लिए रास्ता पैदा करता है, पैदा फरमाएगा और वहां से रिस्क देगा जहां से उसे गुमान भी नहीं। अब इस पर जितनी भी गुफ्तगू करते जाएं कि हम अल्लाह से अच्छी उम्मीदें, तो इंसान की उम्मीदों की जो समत हो वो अल्लाह और उसके रसूल की तरफ लग जाए, कि मेरी उम्मीदें यहाँ हैं, कि जब उम्मीद यहाँ लग जाएगी इंशाल्लाह तो ये उसका बेड़ा पार कर देंगे।
अच्छा इमरान भाई, ये तो देखें अल्लाह से उम्मीद रखना हमेशा इंसान को ताज़ा दम रखता है, इंसान कभी मायूसी की तरफ जा ही नहीं पाता। यही उम्मीदें जब मखलूक से रखी जाती हैं और गलत तवक्कुआत रखी जाती है, जाहिर मखलूक तो मखलूक है, यानी वो रब ही है जिसको मांगने वालों का मांगना बेजार नहीं करता, वो बल्कि अच्छा लगता है, वो हुक्म फरमाता है कि मुझसे मांगो मैं दूंगा, वो तो रब की ज़ात ही है। जब हम मखलूक से तवक्कुआत रखते हैं तो आम तौर पे अक्सर ऐसा देखा गया है कि मायूसी का शिकार हो जाते हैं, आखिर हमें नाउम्मीदी का शिकार होना पड़ता है, काफी अफसोस मलना पड़ता है। क्या फरमाते हैं इमरान भाई?
जी अनीस भाई, एक जुमला कहा जाता है कि बंदे को मायूस कोई और नहीं करता, बंदा जो मखलूक से तवक्कुआत वाबस्ता कर लेता है ना, वो तवक्कुआत बंदे को मायूस किया करती हैं। यानी एक इंसान जब जिंदगी गुजारता है तो दूसरे से तवक्को रखता है कि ये फलां वक्त में मेरे काम आएगा, मेरे अच्छे बुरे वक्त में मेरा साथ देगा, और उससे तवक्कोआत इतनी बढ़ा ली जाती हैं। फिर आपको पता है कि आजकल का मादी दौर है, हर बंदा किसी ना किसी मुसीबत परेशानी में प्रॉब्लम्स का शिकार हुआ करता है, तो मखलूक से नाउम्मीद हो जाना चाहिए, अल्लाह की रजा के लिए लोगों से ताल्लुकात रखने चाहिए इस उम्मीद पर कि लोग मेरे काम आएंगे, अगर अल्लाह चाहेगा तो लोग हमारे काम आएंगे। अल्लाह रब्बुल आलमीन असबाब को बनाने वाला है, वो मुसब्बिबुल असबाब है, अल्लाह रब्बुल आलमीन से उम्मीदों को वाबस्ता रखा जाए, अल्लाह से ना उम्मीद नहीं होना चाहिए। हमारे कुरान ने हमें हुक्म दिया है ना कि ला तकनतु मिन रहमतिल्लाह, फरमाया अल्लाह की रहमत से ना उम्मीद नहीं होना। मुसलमान का शेवा ही नहीं है कि वो अल्लाह की रहमत से ना उम्मीद हो जाए, बल्कि गैर मुस्लिमों की अलामतें कुरान में बताई गई हैं कि गैर मुस्लिम जो है वो अल्लाह की रहमत से ना उम्मीद हुआ करते हैं। तो अल्लाह रब्बुल आलमीन से उम्मीदों को वाबस्ता किया जाए, फिर अल्लाह रब्बुल आलमीन असबाब को पैदा फरमा देता है, कभी किसी बंदे को अपनी सिफत मदद का मजहर बना देता है, कभी किसी और को बना देता है। मुफ्ती साहब ने बड़ी प्यारी हदीस कुदसी बयान की शुरू में, अना इंदा ज़न्नि अब्दी भी, अल्लाह फरमाता मैं अपने बंदे के गुमान के मुताबिक होता हूँ। अच्छा देखिए हमारे नाज़रीन भी हमें सुन रहे हैं अनीस भाई, कई लोग ऐसे होंगे कि जिनके अपने ज़ाती घर होंगे, जिनके घर नहीं है उनके लिए दुआ करते हैं, अल्लाह उनको अपना अच्छा घर अता फरमाए दुनिया में भी आखिरत में भी। अच्छा नाजरीन शायद मेरी बात से इत्तेफाक करें कि जब बंदा घर बनाना शुरू करता है ना तो इतने असबाब नजर नहीं आते, कुछ पैसे होते हैं, रब की रहमत पर उम्मीद करके बंदा अगर शुरू करता है कि शुरू तो करें अल्लाह मदद फरमाएगा, तो जैसी जरूरत होती है अल्लाह रब्बुल आलमीन वैसे असबाब को पैदा फरमा देता है। हम जिंदगी का कोई भी बड़े से बड़ा काम करते हैं तो उसकी स्टार्ट के अंदर शायद इतना हौसला ना हो या फिर असबाब कम हो, लेकिन अल्लाह की रहमत से उम्मीद रखी जाए तो अल्लाह रब्बुल आलमीन मदद फरमाता है, मददगार भी पैदा फरमा देता है। अनीस भाई के हर बंदे से हर किस्म की उम्मीद रखनी भी नहीं चाहिए।
बिल्कुल,
यानी हम अगर किसी से कोई भलाई कर रहे हैं तो हमारा तो इस्लाम हमें बताता है ना कि बेलौस लोगों की खिदमत करें, लालच में आके ना करें कि आज मैं इसके काम आ रहा हूँ तो कल ये मेरे काम आएगा, ये तो अदला बदला हो गया, सवाब कहाँ गया फिर। तो बहरहाल अल्लाह की रिजा के लिए
कर दरिया में डाल, तो आजकल तो ये होता है कि नेकी कर फेसबुक पे डाल, कम से कम इतना मतलब तो जरूर होता है कि जनाब मदद करके कम से कम फेसबुक पे तस्वीर तो आ जाएगी।
अब इस पर भी उम्मीदें वाबस्ता हैं अलग अलग, ये जो आपने फरमाया ना कि नेकी कर फेसबुक पे डाल या सोशल मीडिया की तरफ डाल, तो इसमें भी उम्मीदें वाबस्ता अलग अलग होती हैं, किसी की कोई नीयत होती है, किसी की कोई नीयत होती है, अब जैसी नीयत वैसा उसका फल हुआ करता है। तो बहरहाल फेसबुक पर भी डाला जाए तो उसमें भी मुफ्ती साहब माशाल्लाह बैठे हैं, रहनुमाई फरमाएंगे कि अच्छी नीयत के साथ भी हो सकता है सोशल मीडिया पर और बुरी नीयत के साथ भी हो सकता है। तो बहरहाल अच्छा उम्मीद रखी जाए किसी मखलूक से, किसी अपने दोस्त से, अपने खानदान में से किसी से उम्मीद रखी जाए तो उमूमी तौर पे अनीस भाई होता है कि जब बंदा उस उम्मीद पे पूरा ना उतरे ना तो बंदा मायूस हो जाता है, उससे दुश्मनी मोल ले लेता है या उसके लिए दिल में कुछ बिठा लेता है। हमें ऐसा नहीं करना चाहिए। देखें हमारा ये जहन है और हमारा अकीदा है कि पत्ता भी अगर हिलता है तो रब के हुक्म से हिलता है, उसके इज़्ज़त के बगैर कोई कुछ भी नहीं कर सकता। अगर कोई आपके काम हमारे काम किसी वक्त में नहीं आया तो उसका यही मतलब है कि रब की तरफ से इज़्ज़त ही नहीं था। अगर अल्लाह इज़्ज़त अता फरमा दे, इजाज़त दे दे तो कौन सी दुनिया की ताकत किसी को रोक सकती है। तो ये एक तो ये कि उम्मीदें हर बंदे से हर किस्म की रखी ना जाए, फिर रखी जाए तो फिर वो कहते हैं ना कि चादर देखकर ही चादर के बराबर ही पाँव को फैलाया जाए, पता लगे चादर आपकी जो है ना वो 5 फिट की है, कद आपका 6 फिट का है, तो भाई टांगों को थोड़ा समेट कर रखें ताकि वो चादर के अंदर ही आ जाए, बाहर निकलेंगे तो फिर मच्छर काटेंगे या बहरहाल दीगर आजमाइशें हो सकती हैं। तो मखलूक से उम्मीद ना रखें, अल्लाह रब्बुल आलमीन से ही उम्मीद रखें, फिर अल्लाह रब्बुल आलमीन ही इन बंदों का आपका मुहिम बना देगा।
इमरान भाई हम देखते हैं कि आम तौर पे देखें एक तो होता है उम्मीद रखना, कुछ अफराद होते हैं उम्मीद दिला देते हैं अरे मैं आपके साथ खड़ा हूँ। अच्छा एक साहब ने बड़ा यानी वाकया सुनाया था बड़ा अजीब व गरीब, फरमाते हैं कि इमाम साहब थे उनके भाई काम ढूंढ रहे थे कराची भी आए यहाँ वहाँ गए काम मिलने, फैसलाबाद से उनका ताल्लुक था, काम की तलाश में बेचारे कराची आए हुए थे, इनको रावलपिंडी से फोन आया कि जनाब यहाँ आ जाए आपके लिए काम तैयार है। तो अब ये इमाम साहब के भाई बेचारे अंधे हो क्या चाहिए दो आंखें वैसे ही परेशान थे, ये चले गए उठकर यानी 22 घंटे का सफर करके रावलपिंडी पहुंचे। अब ये जनाब घंटों हो गए इनको, एक दिन गुजर गया दो दिन गुजर गया यहाँ वहां जैसे तैसे वक्त गुजार रहे हैं, वैसे ही जो है ना कोई काम काज नहीं, पैसे नहीं जेब में। अब उन साहब ने बुला लिया काम तैयार है बस अभी आ जाओ, वो पहुंच गए 22 घंटे का सफर करके और जनाब 3-4 दिन ख्वार होते रहे, उनको फोन करते रहे वो फोन नहीं उठा रहे, फिर एक दिन फोन उठाया और कह दिया यार वो मैंने तो ऐसे ही कह दिया था आप सच में आ गए। और ये बेचारे इतने दिनों तक परेशान होकर फिर वापस अपने शहर पहुंचे। यानी इस तरह की उम्मीद है क्या, हमें सोच समझ के किसी को आसरा देना चाहिए, सोच समझ के आसरा देना चाहिए। ऐसे माशरे में बेशुमार वाक्या आपके साथ भी हर एक के साथ हुआ होगा कि जनाब किसी ने आसरा दिया हुआ था आपने उसकी उम्मीद पे आगे बढ़ गए और पता चला वो पीछे से वो साहब ही गायब हो गए। तो ये हमारे माशरे में बहुत होता है मुफ्ती साहब, ये इस तरह आसरा देना यानी कम से कम सोचना तो चाहिए कि सामने वाला आपके आसरे पर बिल्कुल मुतमईन होकर बैठ गया और अब आप वो काम कर नहीं पाए जो आपने कहा था।
दो तरह की बातें हो सकती है, एक तो वो आदमी के जो वाकई ही किसी के लिए अच्छे इरादे रखता है और उसको किसी ऐसे अल्फाज से ताबीर करके कि मैं कोशिश करूंगा और मैं देखता हूँ आपके लिए जो कुछ
भी, अगर नीयत अच्छी तो भी एहतियात की जाए अल्फाज,
बिल्कुल ऐसा ही होना चाहिए, ऐसा ही होना चाहिए। और सामने वाले को भी जो आपने बताया तो पता ही कोई अजीब आदमी कि जो बिल्कुल रावलपिंडी चला गए और एक
फोन पर या मैसेज पर चला गया और कुछ पता नहीं आगे।
सामने वाले ने उम्मीद दिलाई ना, सब तैयार है बस आ जाओ। अब आदमी परेशानी में तो कहता है बस निकलो यार, इतने अरसे से जॉब नहीं मिल रही, वहां पे कुछ काम है, बेचारा चला गया। अच्छा उस बोलने वाले की भी गलती है ना इस तरीके से बात करना, बिल्कुल कन्फर्म करके बस।
देखिए ये अगर वाकई ही अगर हकीकत ही ऐसी हो कि कंफर्म होनी और किसी को ये तकलीफ देना, तो ये तो बहुत सख्त नापसंदीदा अमल है कि आप किसी के लिए आसानी नहीं, आप मुश्किल पैदा कर रहे हैं। आप शरीयत मुतारा तो उन लोगों को तालीम देती कि जो किसी को कुछ देकर सदकात देकर हेल्प कर कर फिर भी कोई ऐसा अमल ना करें कि उसको तकलीफ पहुंच जाए, यानी किसी की मदद करने के बाद भी कोई ऐसी हरकत या अमल ना हो कि जिसकी मदद की उसको तकलीफ पहुंचे। ये जो सदकात हैं इस तरह के, वो एहसान जतलाकर या किसी को अजियत देकर, और वो अजियत कैसे हैं, अजियत यही है कि दूसरे लोगों के साथ कि जब आदमी कहीं चार आदमियों में बैठे और उनको जिल्लत दे और तरह तरह की बातें करे, एहसान जतलाए, शरीयत को ये पसंद नहीं, यानी क्यों उसको तकलीफ पहुंच रही। तो जिसकी मदद की है उसको किसी वजह से तकलीफ पहुंचे आपके उस मदद के अमल पर, शरीयत इसको जब इतना नापसंद कह रही है तो जहाँ मदद ही नहीं कर रहे उल्टा तकलीफ ही दे रहे।
अल्लाह,
तो जहाँ तकलीफ ही तकलीफ है, हमें अगर किसी साइल को भी अगर नहीं देना तो ये हमारा राइट ये तो नहीं बनता हम उल्टा उसको तकलीफ भी दे दे। किसी की मदद नहीं कर सकते, हेल्प नहीं कर सकते, तो आप तकलीफ भी ना दें, तो ये तो बात तय है। अलबत्ता अगर किसी के लिए उम्मीद दिलाना या कहना, ऐसे कई लोग हैं और मैं कहूंगा नाजरीन से भी, जिनको अल्लाह ने ऐसा कोई मनसब दिया है चाहे दीनी दुनियावी, और वो किसी वजह से भी किसी की मुश्किल हल कर सकते हैं, करना चाहिए, उनके साथ चलना चाहिए। इमाम आजम अबू हनीफा रज़ी अल्लाह ताला अन्हु से किसी ने कहा कि कर्जा मांगने आते अगर आपके पास नहीं होता तो आप सिफारिश कर देते कि यार आप कर्जा दे दो आप उसका। तो ये क्या था, एक अमल उनका कि इनकी वजह से किसी सामने वाले की मुश्किल हल हो जाए और उस तक ये फायदा पहुंच जाए। मन इस्तता मिनकुम यनफा अखाहु फलयनफा, हमें ये तालीम दी है कि जिससे हो सके अपने भाई को फायदा पहुंचाए तो उसे पहुंचा देना चाहिए। हाँ जहां तक रहा झूठी उम्मीदें और वो उसी में पड़े, तो यहाँ दो तरफ की मैं बात करूंगा। एक तो उम्मीद दिलाने वाले ने गलती की, लेकिन जो उम्मीद खा के आराम से चादर ओढ़ के सो गया उसको आप कुछ नहीं कहेंगे,
जला के चला गया
यार वो सब कसूर उसी पे ही करें। इसी वजह से कई लोग अब वो कोई किसी को नौकरी देना, किसी से कहीं बात करना, वो घबराते इन चीजों से। अब वो ये हो गया या ये हो गया, मुझे किसी ने कहा कि जैसे रब्ता करते हैं इमाम साहब चाहिए एक जगह, कोई आप इमाम साहब दे दें। अच्छा इमाम साहब, मैंने कहा ठीक है भाई आपको इमाम साहब दे देते हैं एक जगह, एक इमाम साहब को भेज दिया, कुछ अरसा उन्होंने इमामत की। तो नहीं वो फिर कहा कि नहीं यार वो असल में ना अब हमें कुछ और इमाम साहब, एक और इमाम की तलाश है। कभी क्या वजह क्या है, क्या मामला है, बहरे कई तरह के मामला हो जाते हैं। आप पता नहीं आपने इमाम से क्या उम्मीदें व्यवस्था रखी है कि जो इमाम आपकी उम्मीदों पर पूरा नहीं होता रहा, तो वजह क्या है, कुछ वजह तो बताएं। जब मैंने वजह पूछी तो मुझे समझ में आ गया कि ये ऐसे ही खामखा का रीजन बनाया जा रहा है। तो मैंने कहा अच्छा ठीक है आप एक काम करें, ये दो तीन महीने आप निकाल के ना, तो आप इमाम साहब फिर चेंज कर लीजिएगा, आप नया इमाम जो है वो तलाश कर लीजिएगा, फिर चेंज कर लेंगे। अच्छा मुझे फिर उनकी दोबारा आई कॉल आई, वाह मुफ्ती साहब 3 महीने हो गए हैं, तो हमें कहा आपकी मर्जी देख लो आप, ठीक है। कह रहे नहीं इनको तो हम जवाब दे देंगे फिर नया इमाम वो आप। मैंने कहा नहीं वो तो आपको ही तलाश करना है, मैं नहीं लेके आऊंगा नया इमाम। उससे लेकर आज तक 6 साल मजीद गुजर चुके हैं, वही लोग वही इमाम। बोले नहीं नहीं चल रहा है, सही चल रहा है, सही चल रहा है। यानी बाज़ुकात आप खामखा की क्यों ऐसी उम्मीदें कि जहाँ ना कोई शरीयत तकाज़ा ऐसा आता है ना कुछ और मामला, हम अपनी किसी तरह की अना बना लें, बस ये नहीं चाहिए आदमी या इसकी जगह ये नहीं चाहिए या ये नहीं। तो ये ऐसी चीजें होती हैं कि आदमी खुद ही दूसरों से गलत उम्मीदें लगा के बैठ जाता है, तो ये भी बुरी बात। जो किसी को गलत उम्मीदों के रास्ते पे चलाता है वो भी बुरी बात। दूसरों की उम्मीदों पर अपने असबाब छोड़ के घर में बैठ जाना,
हाँ, तो ये बड़ी और क्या
बहुत
गलत बात।
बहुत ज्यादा गलत
बहुत
बात। ये ज्यादा गलत बात कि आदमी कहे कि यार बस हर जगह यार उसने कहा था, अब अभी तक नौकरी नहीं दी। भाई नौकरियां कोई बाहर ऐसी प्लेट में तो नहीं रखी हुई आपको रोजाना नौकरी मिल जाए कुछ और। आप कोशिश करो, हिम्मत आप ना हारो, आप आगे बढ़ो, और जो किसी को कोई सबब दे सकता है नौकरी मुलाजमत का, पेशे का, हुनर का, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुबारक तालीम है, अगर कोई किसी को हुनर भी सिखाता है अल्लाह उसके लिए सदका बना देता है। यानी आपने उसको कमाई का एक जरिया है,
دیکھیں کمائی کا ایک ذریعہ, رزق حلال کا ذریعہ آپ نے دے دیا اس کو, چاہے آپ نے کسی کو,
وہ یہ کہ آپ مچھلی نہ کھلائے, مچھلی پکڑنا سکھا,
پکڑنا
تو زندگی بھر پکڑ پکڑ کے کھاتا,
کمپیوٹر سکھا دیا, کسی کو اور کچھ سکھا دیا, گاڑیوں والے مکینک تیار کرتے ہیں, آپ اچھی نیت ارادے کے ساتھ کہ میں نے اس کو ایک اچھا انسان بنانا ہے, روزگار کا ایک ذریعہ اس کو میں دے رہا ہوں, اور یہاں یہ بات ہے کہ جتنی دیانت آپ کے اندر ہے وہ دیانت داری بھی اس میں ٹرانسفر ہوگی, اور اگر دیانت کے برعکس کوئی چیز آپ کے اندر ہے تو وہ جو آپ شاگرد تیار کر رہے ہیں اس میں بھی وہ چیز ایک طرح کی ٹرانسفر ہوگی. تو اچھی نیت کے ساتھ ہنر سکھائیں, یہ بھی اللہ آپ کو صدقے کا ثواب دے گا.
اچھا, اس کو دنیاوی طور پر دیکھا جائے تو بڑے بڑے جو کامیاب لوگ ہیں, بڑے بڑے لوگ دنیا کے اندر پائے جاتے ہیں, ان کو دیکھا جائے تو جو کامیاب بندہ ہے نا, اس میں ان کی ایک علامت جو سکسیسفل اسٹوری جو آج کل چلا کرتی ہے, اس میں یہ ہوتی ہے کہ وہ کسی اور پر ڈیپینڈ نہیں کرتے, کسی کے آسرے میں نہیں رہتے, خود اپنے ڈیسیجن لیتے ہیں. کہا جاتا ہے کہ 5% لوگ جو ہے نا وہ دنیا میں ایسے پائے جاتے ہیں کہ جو خود اپنے ڈیسیجن لیتے ہیں, کسی اور پر آسرا نہیں کرتے, کسی اور پر ڈیپینڈ نہیں کرتے, اور وہی 5% لوگ جو ہے نا دنیا پر حکمرانی کرتے ہیں. گویا کہ ان 5% لوگوں کے پاس, یعنی کہ لوگ اپنی جابس تلاش کرتے ہیں, نوکریوں کے لیے ادھر ادھر جو ہے نا وہ جاتے آتے ہیں, تو 5% لوگ ایسے ہیں. ہم نے بھی اگر ترقی کرنی ہے نا تو دوسروں پر سہارا, دوسروں پر آسرا کرنا یہ چھوڑ دیں, اپنے خود آگے بڑھیں.
کسی نے کہا کہ یار ان 5% امیر لوگوں سے دولت جو ہے منتقل کر کے غریبوں میں بانٹ دی جائے, پھر کیا ہوگا؟ کچھ نہیں ہوگا. کچھ عرصے, ایک سال بعد وہ پھر سے امیر بن جائیں گے, یہ وہیں گے وہیں رہیں گے. وجہ کیا ہے کہ ڈیسیجن لینا, دوسرے پر امیدیں نہ رکھنا, اپنے بھروسے پر کام کرنا.
بندے کو اپنے اوپر اعتماد تو ہونا چاہیے نا, بھائی میں یہ کر سکتا ہوں. وہ جیسے عمومی طور پہ مفتی صاحب جیسے ہوتا ہے نا کہ گھر سے اگر بچے کو کوئی راشن وغیرہ, کوئی دہی یا کوئی سودا سلف گھر پہ لے, گھر سے لینے کے لیے بھیجو نا, تو بچہ روتے ہوئے جاتا ہے, نہیں جی دکان ہی بند ہوگی, نہیں جی کچھ ملے گا ہی نہیں, آج تو مارکیٹ ہی بند ہے. اچھا ریئلی بندہ جب جاتا ہے نا لینے کے لیے بچہ, تو واقعی دکان بند ہوتی ہے. اور اگر ایسا ہے کہ گھر سے جاتا ہے, ہاں ٹھیک ہے میں یہ سامان لے کر آؤں گا, تو اب وہ ادھر ادھر سے ہاتھ پاؤں مار کر کہیں سے, بھائی ایک دکان بند ہے برابر میں دیکھ لو, ادھر ادھر ہاتھ پاؤں مار لو, تو پھر وہ چیز لے کر آیا کرتا ہے. تو اپنے اوپر ایک سہارا, ایک بھروسہ ہونا چاہیے بندے کو کہ آئی کین ڈو, میں کر سکتا ہوں, اگر میرے نصیب میں ہے تو اللہ میری مدد بھی فرمائے گا. تو دوسروں پر سہارا جو کرتے ہیں نا لوگ, وہ کامیاب نہیں ہوتے, وہ پھر مطلب بس وہ دوسروں کے آسرے پر ہی ہوتے ہیں. باس نے بول دیا یس تو پھر یس, باس نے بول دیا نو تو پھر نو.
آخر میں ایک بات میں کرنا چاہوں گا کہ عام طور پہ والدین اولاد سے امیدیں باندھتے ہیں. اچھا استاد جو ہے شاگرد سے امید باندھ رہا ہوتا ہے, یا کبھی شاگرد استاد سے امید رکھتا ہے, یا اسی طرح ہر کوئی اپنے بڑوں سے, جیسے کیا کہتے ہیں مزدور جو ہے اپنے باس سے امید رکھتا ہے. اچھا حالت یہ ہوتی ہے کہ عام طور پہ بچوں کے سامنے ماں باپ کے ساتھ ہم بدتمیزی کر رہے ہوتے ہیں, اور ہماری امیدیں ہوتی ہے کہ بچہ بڑا باادب بنے گا. اچھا ہماری بچوں کی امی جو ہے اپنے ساس سسر سے بدتمیزی کر رہی ہے, اور سوچ یہ رہی ہے کہ یہ میرے بچے میرا ادب کریں گے. یہ توقع ہے نا کہ یہ امید کرتے ہیں کہ بڑھاپے میں کام آئیں گے. آپ تو آ نہیں رہے کام اپنے والدین کے, اور آپ توقع رکھتے ہیں کہ یہ بچے ہمارے کام آئیں گے. اسی طرح کبھی جو ہے ٹائم پر آنا نہیں ہے جاب پر, سیٹ کی کبھی آپ نے بات ماننی نہیں ہے, کام سیدھا کرنا نہیں ہے, رات کو جاگ کے دن میں کام کے وقت اجارے کے وقت سوئے پڑے رہنا ہے, نماز پڑھنے جانا ہے تو جناب عام طور پہ کبھی سنتیں بھی نہیں پڑھتے, نوافل کیا اس کے بعد بھی دو چار رکعت پڑھ کے آنا ہے, ذکر و اذکار کر کے آنا ہے. ہر طرح سے سیٹ کو بدزن کرنے کے بعد آپ امید رکھتے ہیں کہ یہ سیٹ جو ہے میری تنخواہ بڑھا دے گا, اور جناب مجھے جو ہے نا پرموشن دے دے گا وغیرہ وغیرہ. اچھا اسی طرح استاد کی کبھی بات نہیں ماننی, اور آپ چاہتے ہیں کہ اتنا بڑا استاد ہے, قابل استاد ہے, یہ تو جناب مفتی صاحب ہے, مجھے مفتی بنا دیں گے دو سال کے اندر, اور کبھی مفتی صاحب کی بات نہیں ماننی, کبھی ٹائم پہ آنا نہیں ہے, کبھی درس یاد نہیں کرنا, کبھی کوئی بات نہیں ماننی, کبھی مفتی صاحب کا کہنا نہیں ماننا, اور آپ چاہتے ہیں کہ میں بہت جلدی مفتی بنوں, تو ایسی توقعات رکھنا کیسا ہے؟ معاشرے میں عام ہے یہ چیز.
لیکن یہ تو یہ ہوا کہ کوئی آدمی, جیسے عام طور پہ توکل پہ ایک مثال دی جاتی ہے نا, کہ آدمی اسباب اسبوب سب کچھ چھوڑے, شٹر بند کرے, دکان یہ وہ, بس بولے جو رزق ہے مجھے ملے گا. بھائی ٹھیک ہے, بعض ایسے بزرگ ہستیاں تھیں کہ جن کا ماک فوکل اسباب, اور بعض ایسے ہیں کہ ماتحت الاسباب. ہم اسباب والے ہیں,
ہم ان کیٹیگری کے اندر نہیں ہیں، لیکن ان کے توکل بھی اس انداز سے تھے، لیکن جو اسباب والے ہیں وہ تو اسباب اختیار کریں گے، اور اللہ پاک نے پورا ایک نظام بنایا، اللہ جس کو چاہے ولی بنا دے، بات سیدھی سیدھی طے شدہ ہے، رب نے چاہا، اور ولایت یہ اللہ کی عطا ہے، عطائی چیز ہے، لیکن اللہ نے اس کے لیے بھی جو چیز بیان فرما دی نا حدیث کرسی میں، وہ فرمایا فرائض کے بعد جو بندہ، فرائض تو پہلے، اس کے بعد جو اضافی نفلی کام کے ذریعے میرا قرب حاصل کرے گا وہ کرتا رہے گا یہاں تک کہ میں اسے محبوب بناؤں گا۔ یعنی علماء نے یہاں پہ ایک واضح چیز یہ بیان کی ہے کہ جو شخص فرائض جس نے پورے کیے، ٹھیک ہے ہر مسلمان کے لیے، وہ سب سے نے عمل کرنا تھا، حرام کاموں سے بچنا ہر مسلمان کا کام تھا، اور جو فرض پر عمل کرنا وہ بھی ہر مسلمان کا کام تھا، تو اس میں کیا خصوصیت اس کی ہے کہ اس کو ولایت مل جائے؟ جب ایکسٹرا کچھ چیزیں آئی ہیں تو پھر اللہ پاک ایسے بندوں کو پسند کرتا ہے، ان کو درجہ ولایت عطا فرماتا ہے۔ اگر ہم اوور آل دنیا کے اندر، اگر ہم بلا تشبیہ اس مثال کو دنیاوی معاملات میں بھی لے لیں، تو جو بھی آدمی کسی آج خاص منصب پر پہنچا ہوا ہے تو آپ اس کی محنت یا دیگر چیزیں دیکھیں، جو ضروری چیزیں وہ تو اس کو کرنی کرنی ہے، لیکن جاب سے ایکسٹرا کتنی اس نے محنت کی جس کی وجہ سے وہ یہاں پہنچا۔ بھائی اعتماد آپ اپنی کمپنی میں اپنا بحال کریں گے، اپنے بڑوں کے سامنے آپ اپنا اعتماد، اور اس کے لیے آپ کو کئی قربانیاں دینی پڑیں گی، اس کے لیے آپ کو کئی طرح کی محنت کرنی پڑے گی، اس کے لیے آپ اگر طالب علم ہیں تو کئی طرح کی آپ کو اضافی اسٹڈی کرنی پڑے گی، مطالعہ کرنا پڑے گا، تبھی آپ اس منصب پر اس مقام پر، ورنہ تو ہر آدمی نصاب میں پاس ہو جاتا ہے، جس نے بھی پیپر دینے ایگزام دینے نصاب میں پاس، تو کیا ہر فارغ التحصیل بہت بڑا عالم بن جاتا ہے، بہت بڑا اچھا قاری بن جاتا ہے؟ ایک مدرسے سے ہزار بچے حافظ قرآن بنتے ہیں، لیکن ان ہزار بچوں میں سے کیا ہر بچہ اسی طرح کا حافظہ رکھتا ہے؟ اس کا حافظہ بھی وہی ہے، اس کا پڑھنے کا انداز بھی وہی ہے، اس کا لہجہ بھی وہی ہے؟ نہیں، اس میں کچھ ایسے بچے ہوں گے جو بڑی ایک ممتاز کیفیت کے ساتھ ہیں، لیکن جب اس پہ آپ غور کریں گے کہ بھائی آپ کو بھی قاری صاحب نے 8 گھنٹے پڑھایا، ان کو بھی 8 گھنٹے میں، آپ کیسے، تو وہ پھر آپ کو بتائے گا کہ 8 گھنٹے تو میں نے شیڈول سے پڑھا ہے، لیکن اس کے علاوہ میری ایکسٹرا یہ محنت تھی، میں تو فجر کے بعد بھی یہ کرتا تھا، کلاس میری 8 بجے شروع ہونی میں یہ پڑھا کرتا تھا، میں مغرب کے بعد میری یہ ایکٹیویٹی تھی، میں عشاء کے بعد یہ۔ تو جب بھی کوئی آدمی منصب لیتا ہے اس کو اضافی اس طرح کی محنتیں ضرور کرنی پڑتی ہیں، تو جب وہ اس میں کرتا ہے تو پھر اللہ اسے وہ کامیابیاں بھی دیتا ہے۔ نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں وہ آدمی ایک آیا، یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے مدد کر دیں، کچھ دے دیں، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تمہارے گھر کیا ہے؟ تو کہا ایک پیالہ اور ایک ٹاٹ، بس یہ دو چیزیں، پیالے میں یعنی پیتے ہیں، ٹاٹ بچھا کے سو جاتے ہیں۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا دونوں چیزیں میرے پاس لے کر آؤ۔ لے کر آئے، حضور علیہ السلام نے بولی لگوائی کہ کون شخص یہ پیالہ اور یہ ٹاٹ کپڑا خرید لے گا؟ تو ایک نے کہا میں 1 درہم کی خرید لوں گا، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں، ریٹ بڑھاؤ، کوئی اور لے۔ اسی سے ہمارے علماء نے بولی کا جواز بیان کیا،
اللہ
کہ یہ جو بولی کی خرید و فروخت ہوتی ہے جس میں کوئی اور خرابیاں شرعی طور پہ نہ ہو، صرف ریٹ بڑھانا ہے، اور جس نے ریٹ بڑھانا ہے اس کی بھی نیت لینے کی ہو،
جی
وہ دوسروں کو پھنسانے کے لیے ریٹ نہیں بڑھا رہا،
اپنے
وہ ان کے ساتھ ملا ہوا نہیں ہے، جیسے ہمارے کراچی میں بھی کئی بڑی جگہوں پہ ایسے ایسے معاملات ہوتے ہیں۔ تو اب فرمایا کہ ریٹ اس کا بڑھاؤ، تو ایک نے کہا 2 درہم، آپ نے ان کو دے دیا۔ اب آپ صلی اللہ علیہ وسلم نے فرمایا 2 درہم آئے تمہاری چیزوں سے ہی آئے، 1 درہم لے کے جاؤ اپنے گھر میں کچھ اناج وغیرہ گھر والوں کو دے کر آؤ، انہوں نے گندم وغیرہ کوئی اناج گھر کے کھانے پینے کی چیزیں دے دی۔ دوسرے درہم کی فرمایا کلہاڑی لے کر آؤ، وہ کلہاڑی لے کر آئے، کریم آقا صلی اللہ علیہ وسلم خود اٹھے اور وہ لکڑی کا دستہ اپنے ہاتھوں سے ڈالا اس کلہاڑی میں، ہتھیار تیار کر کے دے، فرمایا یہ لے جاؤ، ہم کچھ دن تمہیں مدینے میں نہ دیکھوں، جنگلات میں نکل جاؤ، لکڑیاں کاٹو، محنت کرو۔ 15 دن بعد وہ شخص آتا ہے، اس کے بعد 10 درہم، 1 درہم کا اتنا اناج ملا تھا کہ 15 دن گزارا ہو گیا، اب 10 درہم ہاتھ میں آئے کہ میں نے کچھ اناج بھی لے لیا، یہ بھی اب میرے پاس ہے۔ تو آپ صلی اللہ علیہ وسلم نے ایک جملہ ارشاد فرمایا، فرمایا یہ اس سے بہتر ہے جب تم ہاتھ پلا کر
پھر اللہ،
یہ اس سے بہتر۔ اگر آپ صلی اللہ علیہ وسلم اسے یہ ہتھیار نہ دیتے، کچھ مدد کرتے، تو 4 دن بعد پھر یہی صورت آ جانی تھی کہ وہ سوچتا کہ ہم مجھے کون مدد کرے گا۔ تو ایسے کئی لوگ ہیں جن کی کہیں سے کچھ ایسی مدد ہوتی بھی ہے، لیکن پھر اگر ان کی امیدیں ہی اسی پر بن جاتی ہیں، تو میں ناظرین سے بھی کہوں گا کہ آپ اللہ کی راہ میں خرچ کرتے ہیں یہ ضرور کیجئے، لیکن کسی کو فقیر اور منگتا نہ بنا دیں، یہ آپ ضرور کریں، کسی کو یہ پیشہ نہ دے دیں کہ وہ آپ کے اس معاملے، اور یہ اسی وقت ہوتا ہے جب یہ لوگ تحقیق زیادہ نہیں کرتے، دیکھتے نہیں گئے، کہیں دل کیا تو لاکھوں دے دیے، اور کہیں حقدار بھی سامنے رو رہا ہو تو وہاں 10 روپے بھی نہیں نکلتے۔ تو یہ دونوں چیزیں جب یہ درست ہو جائیں گی تو انشاءاللہ معاشرے میں کہیں بہتری آئے گی۔
ناظرین کرام، آج آپ نے تفصیل سے سنا امیدوں کے بارے میں، تو ہمیں چاہیے اپنی امیدوں کا جائزہ لیں۔ یاد رکھیے، کریلے کا بیج بو کر ہم چاہے کہ کھجور کا پودا نکلے، کھجور کے پھل ملے، یہ ناممکن ہے، یہ آرزو ہی غلط ہے۔ تو امیدیں وہ رکھیے، توقعات وہ رکھیے جو بر آ سکتی ہے، اور صحیح توقعات ہو۔ آپ اگر جو ہے اپنے بچے کی صحیح تربیت نہیں کرتے تو یہ غلط ہے امید رکھنا کہ یہ آپ کا ادب کرے گا۔ اسی طرح آپ اگر جو ہے گناہوں میں ہم اگر پڑے رہتے ہیں اور اللہ تعالیٰ سے توقع رکھے جنت کی، اللہ تعالیٰ سے توقع رکھنی چاہیے، لیکن گناہوں کا بھی کچھ کریں، وہ کام کریں کہ اللہ تبارک و تعالیٰ عزوجل ہمیں جنت عطا فرمائے۔ اللہ تعالیٰ سے دعا ہے اللہ تبارک و تعالیٰ عزوجل ہمیں صحیح امیدیں رکھنے کی توفیق عطا فرمائے۔ اور انشاءاللہ عزوجل ہمارا، جیسا کہ آپ کو پتا ہے کہ پروگرام کے آخر میں ہم نعت سنتے ہیں، انشاءاللہ مدنی رضا بھائی ہمیں نعت سنائیں گے۔ جزاک اللہ خیرا۔
صلی علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم۔ کیا ٹھیک ہو رخ نبوی پر مثال گل، کیا ٹھیک ہو رخ نبوی پر مثال گل، پامال جلوائے کف پا ہے جمال گل، پامال جلوائے کف پا ہے جمال گل، اور جنت گئے ان کے جلووں سے جو رنگویا بو، جنت گئے ان کے جل ویسے جو یا رنگ گو بو، اے گل ہمارے گل سے گئے گل کو سوال گل، گل سے گئے گل کو سوال گل، ان کے قدم سے سل آئے غالی گوی جینا، ان کے قدم سے سل آئے غالی جینا، واللہ ہم میرے گل سے گئے جا ہو جلال گل، اور ان دو کا صدقہ جن کو کہا میرے پھول گئے، ان دو کا صدقہ جن کو کہا میرے پھول گئے، کیجے رضا کو حشر میں خندہ مثال گل، کیجے رضا کو حشر میں خندہ مثال گل۔
سبحان اللہ، کیا بات، ماشاءاللہ۔ مدنی چینل کے ناظرین، جیسا کہ ہر سلسلے میں ہم کرتے آئے ہیں، اور آج بھی انشاءاللہ عزوجل ایک بزرگ رحمت اللہ تعالیٰ علیہ کی ایک عظیم ہستی کی نیاز کا سلسلہ ہوگا۔ میں نے کچھ ہنٹس دیے تھے سلسلے سے پہلے، وہ جو مجدد کے لقب سے ملقب ہے، جن کے ہاتھوں پر ہزاروں کفار جو ہے مسلمان ہوئے، سلسلہ نقشبندیہ کے عظیم المرتبت پیشوا حضرت مجدد الف ثانی رحمۃ اللہ تعالیٰ علیہ، آپ سب ان کے نام سے واقف ہے. آپ رحمۃ اللہ تعالیٰ علیہ کا اصل نام جو تھا وہ احمد تھا اور کنیت جو تھی وہ ابو البرکات تھی. آپ رحمۃ اللہ تعالیٰ علیہ سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کی اولاد میں سے تھے اور آپ نے اپنی زندگی وقف کی ہوئی تھی علم حاصل کرنے اور پھیلانے کے لیے، اور آپ نے اپنی زندگی میں کئی لوگوں کو مسلمان کیا. ایک مرتبہ ایک شخص آپ رحمۃ اللہ تعالیٰ علیہ کی بارگاہ میں آ کر مسلمان ہوا، رحمت جوش میں آئی. آپ نے فرمایا مانگ کیا مانگتا ہے؟ اس شخص کہنے لگا کہ مجھے آپ سے امید ہے انشاءاللہ آپ مراقبہ فرمائیں گے، مجھ پر بھلائیاں ویسے ہی نازل ہو جائے گی، لیکن میں ایک چیز مانگنا چاہتا ہوں، وہ یہ کہ میں تو مسلمان ہو گیا لیکن میرے والدین میرے گھر والے جو ہے وہ اسلام سے دور ہے، میں چاہتا ہوں کہ انہیں ہدایت کی روشنی ملے. سیدنا مجدد الف ثانی رحمۃ اللہ تعالی علیہ نے اس سے ارشاد فرمایا کہ انشاءاللہ مل جائے. وہ دو تین دن بعد گھر پہ پہنچا، الحمدللہ اس کا پورا خاندان مشرف بہ اسلام ہو گیا، حلقہ بگوش اسلام ہو گیا. تو یہ تھے مجدد الف ثانی رحمۃ اللہ تعالی علیہ، اتنی عظیم ہستی. آج ہم انشاءاللہ عزوجل ان کی نیاز کریں گے. ناظرین کرام، ہمارے پروگرام کا مقصد دیکھیں، جس طرح آج ہم نیاز کر رہے ہیں، دعوتیں تو ہوتی رہتی ہیں، تو کیوں نہ ان دعوتوں کو نیاز کی شکل دی جائے. جن بھی بزرگوں کے ایام چل رہے ہیں ان میں ان بزرگوں کی نیاز کریں. اس کا سب سے بڑا فائدہ یہ ہوگا، ہمارے بچے پوچھیں گے کہ بھائی کس کی نیاز ہو رہی ہے، ہم ان کو بتائیں گے، اپنی نسلوں کو بتائیں اپنے ہیروز کے بارے میں، اپنے اسلامک ہیروز کے بارے میں بتائیں، صحابہ کے بارے میں بتائیں، اولیاء اکرام کے بارے میں بتائیں. تو یہی اس پروگرام کا مقصد بھی ہے انشاءاللہ عزوجل. تو اب نیاز کی جائے گی، اسی پر ہم اپنے سلسلے کا اختتام کرتے ہیں. میں جو ہے مدنی رضا بھائی سے عرض کروں گا کہ فاتحہ پڑھ.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم، قل هو الله أحد الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا أحد.